रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेपालको पहिलो महिला प्रधानमन्त्रीमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नियुक्त। नवनियुक्त प्रधानमन्त्री कार्कीले आजै सिंहदरबारमा पद बहाली गर्नुहुने। सुनसरीको धारान स्थित भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा 4 जनाको शव फेला। जेएनजी प्रदर्शनपछि देशभरको जनजीवन सामान्य बन्दै, क्षतिग्रस्त संरचना हटाउन शुरू। भ्रामक र झुटा समाचारमा विश्वास नगर्न नेपाली सेनाको आग्रह। र ब्राजिलका पूर्व राष्ट्रपति जैयर बाल्सोनारोलाई सत्तामा रहिरहन षड्यन्त्र गरेको आरोपमा सर्वोच्च अदालतद्वारा 27 वर्ष 3 महिनाको जेल सजाय। अब समाचार विस्तारमा। राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएको छ। नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ ग्रहण अहिले केही बेरमा राष्ट्रपति भवन शीतल निवासमा शुरू हुँदैछ। शपथ ग्रहणको तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपालको राजनीतिक इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्नुभएका कार्कीको शपथ अहिले केही बेरमा शुरू हुने राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै अहिले केही बेरमा शपथ ग्रहणको कार्यक्रम राखिएको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। जेएनजी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै उहाँ सरकारको नेतृत्व गर्दै हुनुहुन्छ। शीतल निवासमा शपथ ग्रहण लगत्तै नवनियुक्त प्रधानमन्त्री कार्कीले आजै सिंहदरबार स्थित गृह मन्त्रालयको नवनिर्मित भवनमा पदबहाली गर्नुहुने कार्यक्रम छ। सिंहदरबार स्थित यस अगाडि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आगलागीबाट क्षति पुगेपछि उहाँले गृह मन्त्रालयको नवनिर्मित भवनमा प्रधानमन्त्रीको पदबहाली गर्नुहुनेछ। सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश समेत हुनुहुन्छ। उहाँले 2073 साल असारदेखि 2074 जेठसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुभएको थियो। इमान्दार, निष्पक्ष र साहसी न्यायाधीशका रूपमा चिनिने कार्की भ्रष्टाचार विरूद्ध कठोर निर्णय गर्ने र न्यायपालिकाको स्वतन्त्रता कायम राख्ने व्यक्तित्वको रूपमा समेत परिचित हुनुहुन्छ। निडर स्वभाव र सरल जीवनशैली अपनाउने कार्की न्याय क्षेत्रमा स्वच्छ छविका रूपमा स्थापित व्यक्तित्व समेत हुनुहुन्छ। उहाँको कार्यकालमा आमाको नामबाट नागरिकता लिन पाइने आदेश, ठूला राजनीतिक व्यक्ति विरूद्धका भ्रष्टाचार मुद्दामा कठोर निर्णय जस्ता आदेश समेत जारी भएका छन्। आन्दोलनकारीले जलाएको सुनसरीको धरान उपमहानगरपालिका 9 स्थित पुतली लाइनको भाटभटेनी सुपर मार्केटमा 4 जनाको शव फेला परेको छ। जलेको अवस्थामा भेटिएका ती शव यही भदौ 24 गते मंगलबार जेएनजी आन्दोलनका क्रममा सुपर मार्केटभित्र पसेको आन्दोलनकारी हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवड़ाले जानकारी दिनुभयो। मृतक मध्ये 3 जनाको शव 4 तलामा र 1 जनाको 2 तलामा फेला परेको उहाँले जानकारी दिनुभयो। प्रवक्ता खतिवड़ाले जलेको अवस्थामा रहेकाले शवहरूको पहिचान तत्काल सम्भव नभएको र अब डीएनए परीक्षणबाट मात्र पहिचान हुने बताउनुभयो। काठमाडौँ उपत्यकामा आज बेलुकी 7 बजेदेखि भोलि बिहान 6 बजेसम्म कर्फ्यू लगाइएको नेपाली सेनाले जनाएको छ। यसै गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज साँझ 7 बजेदेखि भोलि बिहान 6 बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको छ। त्यसै गरी जिल्ला प्रशासन कार्यालय झापाले आज साँझ 7 देखि भोलि बिहान 6 बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। यस्तै पोखरा महानगरपालिका क्षेत्रभित्र आज साँझ 7 बजेदेखि भोलि बिहान 5 बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गरी पोखराको वडा नम्बर 1 देखि 33 वडासम्मका सबै क्षेत्रमा कर्फ्यू आदेश गरिएको जनाएको छ। चितवनमा जनजीवन सामान्य बन्द गएपछि कर्फ्यू हटाइएको छ। जेएनजी समूहको प्रदर्शन मत्थर भएसँगै काठमाडौँ लगायत मुलुकको अवस्था सामान्य बन्दै गएको छ। नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाट लगायतका गतिविधि घटनासँग सम्बन्धित तस्विर, भिडियो, फुटेज तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन आग्रह गरेको छ। नेपाल प्रहरीले आज सूचना जारी गर्दै आगजनी, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन अनुरोध गरेको हो। यही भदौ 23 र 24 गते काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सृजना हुने किसिमका घटनासँग सम्बन्धित तस्विर भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंक भएमा नेपाल पुलिस info@gmail.com पठाउन नेपाल प्रहरीले आग्रह गरेको छ। यस्तै तस्विर भिडियो सामाजिक सञ्जालको लिंक पठाउनेको गोपनीयता कायम रहने प्रहरीले सूचनामा उल्लेख समेत गरेको छ। नेपाली सेनाले भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी धारणा र विश्लेषण सम्प्रेषण भएको भन्दै यस्तो आग्रह गरेको हो। सेनाले आफ्नो धारणा र गतिविधि नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आएको जनाएको छ। साथै सेना सम्बन्धी सूचना आदान प्रदानका लागि सूचना निर्देशनालय लगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न सकिने समेत जानकारी गराइएको छ। सशस्त्र प्रहरी बल नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्री नम्बर 1114 वा अन्य सुरक्षा निकायमा तुरन्त जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ। प्रहरी प्रधान कार्यालयले आज सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आज विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थिति सामान्यकरण हुँदै जाने क्रममा केही व्यक्ति वा समूहले विभिन्न आपराधिक गतिविधि गर्न सक्ने भन्दै यस्तो भएमा वा देखेमा खबर गर्न आग्रह गरेको हो। कारागार व्यवस्थापन विभागले देशभरका विभिन्न कारागार तथा बाल सुधार गृहबाट बाहिर निस्किएका बन्दी बाल विज्ञकर्तालाई अविलम्ब फर्किन समेत आग्रह गरेको छ। विभागका निर्देशक चोमेन्द्र न्यौपानेले एक विज्ञप्ति जारी गर्दै आफू बसेको कारागार वा बाल सुधार गृहमा फर्कन वा नजिकैको प्रहरी कार्यालयको सम्पर्कमा आउन आग्रह गर्नुभएको हो। विज्ञप्तिमा सूचनालाई आधार मानेर नआउनेलाई कारागार ऐन र प्रचलित कानून बमोजिम कार्यवाही हुने उल्लेख गरिएको छ। काठमाडौँ महानगरपालिकाले जेएनजी प्रदर्शनका क्रममा सड़कमा यत्रतत्र छरिएका भग्नावशेष हटाउने कार्य शुरू गरेको छ। फोहोर तथा भग्नावशेष हटाउने क्रममा ब्रूमर, फोहोर व्यवस्थापन र फोहोर पछ्याउने सहित 100 गाड़ी परिचालन गरिएको महानगरपालिका अन्तर्गत वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो। आन्दोलनको क्रममा कार्यालय पूर्ण रूपमा जलेपछि आकाशमुनि कार्यालय सञ्चालन गरेको वीरगंज महानगरपालिकाले नगर क्षेत्रको सरसफाईको कामलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको जनाएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको शपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रात
आउँछ। अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पर्वत र बागलुङ जिल्ला जोड्नका लागि 5,26,00,000 रूपियाँको लागतमा काली गण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण हुने भएको छ। कुस्मा बजार स्थित ओडा नम्बर 5 रहेको आनन्द गुम्बादेखि बागलुङ नगरपालिका 14 नारायण स्थानको कुकुर गाडी जोड्नका लागि 415 मिटर लामो पुल निर्माण शुरू भएको हो। बागलुङ र कुस्मा नगरपालिका प्रमुखको पहलमा निर्माण हुन लागेको पुलले दुई जिल्लालाई जोडेर सेवा लिन तथा व्यापार व्यवसाय सञ्चालन गर्न झनै सजिलो हुने भएको छ। चीन सरकारले रसुवागढ़ी नाकास्थित लेहेन्दे खोलामाथि बनाउन लागेको मितिरी पुल निर्माणका क्रममा आजदेखि नेपालतर्फ पनि काम शुरू भएको छ। गत असार 24 गते लेहेन्दे खोलामा आएको बाढ़ीले पुल बगाएपछि पुनः निर्माण गर्ने क्रममा आजदेखि नेपालतर्फ काम शुरू भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। यही भदौ 30 गते भित्र पुल निर्माण सम्पन्न गर्ने गरी दुई स्काभेटरले काम गरिरहे पनि निरन्तरको वर्षाका कारण तोकिएको समयमा निर्माण सम्पन्न नहुने प्राविधिक पक्षले जनाएको छ। यसैबीच चिनिया प्राविधिकले लेहेन्दे खोलामा हिमपाइप राखी आवत जावत गर्न सहज बनाएसँगै कामको सिलसिलामा केरुङ पुगी त्यहाँ फसेका 163 रसवालीलाई रसवालीहरू नेपाल आउन सफल भएको प्रमुख जिल्लाधिकारी पन्थीले जानकारी दिनुभयो। राष्ट्रिय समाचार ब्राजिलका पूर्व राष्ट्रपति जैयर बाल्सोनारोलाई सन् 2022 चुनावी हारपछि सत्तामा रहिरहन कुको षड्यन्त्र रचेको आरोपमा दोषी ठहर गर्दै सर्वोच्च अदालतले 27 वर्ष 3 महिना लामो जेल सजाय सुनाएको छ। सन् 2019 2022 ब्राजिलको नेतृत्व गरेका दक्षिणपन्थी नेता बाल्सोनारोलाई 5 गम्भीर मुद्दामा दोषी ठहर गरिएको छ। 70 वर्षीय बाल्सोनारो हाल राजधानी ब्रासिलिया स्थित आफ्नो निवासमा नजरबन्दमा रहनु भएको छ। बाल्सोनारोले भने आफूमाथि लागेका सम्पूर्ण आरोपहरूलाई राजनैतिक प्रतिशोधको संज्ञा दिँदै अस्वीकार गर्दै आउनु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थतन्त्रका जानकारहरूले जेएनजी पुस्ताको प्रदर्शनका कारण मुलुकले भौतिक रूपमा अत्यधिक क्षति बेहोरे पनि निजी क्षेत्रले अहिलेको समयलाई कोर्स करेक्सनका रूपमा सदुपयोग गर्नुपर्ने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले शुक्रबार काठमाडौँमा आयोजना गरेको वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो विषयक भर्चुअल अन्तर्क्रिया कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थ सचिव रामेश्वर खनालले भ्रष्टाचारका विरूद्ध मुलुकभरबाट नागरिक एकसाथ जाग्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो। पूर्व सचिव खनालले अहिलेको समस्या प्राकृतिक र महामारी विपत्ति नभई आन्तरिक रूपमा मानव सृजित समस्या भएकोले दात्री निकायबाट सहयोग प्राप्त हुने अवस्था सहज नभएको उल्लेख गर्नुभयो। त्यस अवसरमा अर्थशास्त्री डाक्टर समीर खतिवडाले जेएनजी पुस्ताको प्रदर्शनले नेपाललाई करेक्सनको अवसर दिएको टिप्पणी गर्नुभयो। अर्थशास्त्री खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्रको रूपमा रहेको उल्लेख गर्नुभयो। जेएनजी आन्दोलनका क्रममा देशभर भएको जनधनको क्षतिप्रति निजी क्षेत्रका छाता संस्थाहरूले दुःख व्यक्त गर्दै तत्काल नवनिर्माण र पुननिर्माणमा जुट्न अपील गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गर्दै निजी क्षेत्रले बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिन व्यवसायीलाई आग्रह समेत गरेको छ। देशको समुन्नतिका लागि अन्यल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवं सहकार्य गर्न निजी क्षेत्र तयार रहेको पनि महासंघले उल्लेख गरेको छ। त्यसै गरी नेपाल चेम्बर अफ कमर्सले प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संरचना को पारदर्शिता, रोजगारी सृजना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता विषयलाई उठाएर भएको आन्दोलनलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औलाएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चा पदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिमा समेत गम्भीर असर परेकोले त्यसलाई छिटोभन्दा छिटो सहज बनाउनु पर्ने औल्याएको छ। नेपाली बजारमा निरन्तर बढेको सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड निर्माण गरेको छ। शुक्रबार एकै दिन सुनको मूल्य तोलामा 1600 रुपियाँले बढेको छ। शुक्रबार सुनको मूल्य तोलाको 215,800 रुपियाँमा कारोबार भएको छ। नेपाली बजारमा सुनको मूल्यको यो सबैभन्दा उच्च मूल्य हो। बिहिबार सुनको मूल्य 214,200 रुपियाँ रहेको थियो। शुक्रबार चाँदीको मूल्य पनि हालसम्मकै महँगो भएको छ। नेपाली शेयर बजारमा अब शेयरको किनबेचको कारोबार असोज 5 गतेबाट मात्र हुने भएको छ। नेपाल धितो पत्र बोर्डले वर्तमान असहज अवस्थालाई ध्यानमा राखी नेपाल स्टक एक्सचेन्जलाई असोज 2 गते बिहिबारसम्म शेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ। अब शेयर बजारको कारोबार आउने असोज 5 गते आइतबार मात्रै खुल्ने भएको छ। अब आउने 5 गते मात्रै शेयर कारोबार हुने नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिनुभयो।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका तराईका केही स्थानहरू र बाँकी भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालको पहिलो महिला प्रधानमन्त्रीमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नियुक्त। नवनियुक्त प्रधानमन्त्री कार्कीले आजै सिंहदरबारमा पद बहाली गर्नुहुने। सुनसरीको धरानस्थित भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा 4 जनाको शव फेला। जेएनजी प्रदर्शनपछि देशभरको जनजीवन सामान्य बन्दै क्षतिग्रस्त संरचना हटाउन शुरू। भ्रामक र झुटा समाचारमा विश्वास नगर्न नेपाली सेनाको आग्रह। र ब्राजिलका पूर्व राष्ट्रपति जैयर बाल्सोनारोलाई सत्तामा रहिरहन षड्यन्त्र गरेको आरोपमा सर्वोच्च अदालतद्वारा 27 वर्ष 3 महिनाको जेल सजाय। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। हवस्त, नमस्कार।